السلام علیکم ڈیئر اسٹوڈینٹس. ہاں بھائی, برانچ اکاؤنٹنگ نے زیادہ پریشان تو نہیں کیا تھا آپ کو؟ لاسٹ لیکچر میں نے تھوڑا سا بریف آپ کو بتایا تھا کہ برانچ اکاؤنٹنگ میں ہم نے پڑھنا کیا کچھ ہے. انفیکٹ برانچ اکاؤنٹنگ, دوبارہ سے بول رہا ہوں, اگر آپ کو اکاؤنٹنگ کے بنیادی رولز اچھی طرح سے آتے ہیں تو کچھ بھی مشکل نہیں. ٹھیک ہے, میرا خیال ہے آپ کو زیادہ سمجھانے کی بجائے کہ برانچ اکاؤنٹنگ مشکل نہیں ہے, پڑھانا شروع کر دوں تاکہ خود ہی پتا چل جائے گا مشکل ہے یا نہیں. ٹھیک ہے, تو جی میں نے آپ کو لاسٹ لیکچر میں برانچ اکاؤنٹنگ کی برانچز بتائی تھیں. وہ سلائیڈ ایک مرتبہ دوبارہ میں آپ کو شو کرنا چاہ رہا ہوں, آپ دیکھیے ایک مرتبہ کہ ہم برانچ اکاؤنٹنگ میں ڈومیسٹک برانچ کو پڑھتے ہیں, فورن کو نہیں پڑھتے. ڈومیسٹک میں ہم نے انڈیپینڈنٹ اور ڈیپینڈنٹ دونوں کو پڑھنا ہے. ڈیپینڈنٹ برانچ میں ریٹیل پرائس برانچ اور ہول سیل پرائس برانچ یہ دیکھیں گے, اور ریٹیل سیل برانچ میں ہم جس طریقے سے اکاؤنٹنگ کرتے ہیں وہ ہے ڈیٹر سسٹم, فائنل اکاؤنٹ سسٹم اینڈ اسٹاک اینڈ ڈیٹر سسٹم. تو جی آج میں آپ کو ڈیٹر سسٹم سے متعلق اور کوشش کروں گا کہ کچھ حد تک فائنل اکاؤنٹ یعنی کہ انکم سٹیٹمنٹ سسٹم سے متعلق بھی کچھ باتیں سمجھا دوں. ڈیٹر سسٹم ڈیپینڈنٹ برانچ میں بنایا جاتا ہے, اور ڈیپینڈنٹ برانچ کے بارے میں آپ کو بتا چکا ہوں کہ اس میں جو برانچ مینیجر ہوتا ہے وہ ڈیسیژن میکنگ کے لیے آزاد نہیں ہوتا بلکہ ڈیپینڈ کرتا ہے ہیڈ آفس پر. اب ہیڈ آفس پر اگر یہ ڈیپینڈ کر رہا ہے تو اس کا مطلب ہے کہ یہ انویسٹمنٹ سینٹر نہیں ہے, یہ پروفٹ سینٹر ہے. صرف انویسٹمنٹ سینٹر انڈیپینڈنٹ برانچ ہوگی جس میں کہ اس کا مینیجر انڈیپینڈنٹ ہوگا ٹو ٹیک اینی ڈیسیژن, لیکن ہاں کنٹرولڈ بائی ہیڈ آفس ہی ہے وہ بھی انڈیپینڈنٹ برانچ. لیکن یہاں پر جو ڈیپینڈنٹ برانچ ہے یہ ایک پروفٹ سینٹر ہے جس کو سامان بھیج دیا ہیڈ آفس نے اور اس نے سیل کر کے ہیڈ آفس کو حساب کتاب بھیج دیا, کوئی فردر ڈیسیژنس نہیں کر سکتا ایکسپینشن سے متعلق یا کسی بھی چیز سے متعلق. تو ڈیپینڈنٹ برانچ میں ہم پروفٹ کو کیلکولیٹ کرنے کے لیے ایک سسٹم اپناتے ہیں جس کو ہم کہتے ہیں ڈیٹرز سسٹم. ڈیٹرز سسٹم میں آپ نے ایک برانچ اکاؤنٹ بنانا ہے. سلائیڈ پر دیکھیے, یہ جو برانچ کا ٹی اکاؤنٹ آپ کو اس وقت سلائیڈ پر نظر آ رہا ہے اس میں آپ دیکھیے ڈیبٹ سائٹ پر کریڈٹ سائٹ پر بے شمار انفارمیشن, اور آخر میں ڈیبٹ سائٹ پر آپ کو برانچ پروفٹ کی انفارمیشن نظر آ رہی ہے. اب یہ سب کچھ ہے کیا, یہ ابھی میں آپ کو ایکسپلین کروں گا تو انشاءاللہ آپ کو پتا چل جائے گا کہ برانچ اکاؤنٹ میں کیا چیز کیوں لکھی جاتی ہے. آپ کو پہلے سے ٹی اکاؤنٹ اس لیے میں نے دکھا دیا کہ آپ کو معلوم ہو کہ اب یہ وہ چیز ہے جو کہ آپ نے بنانی ہے. برانچ اکاؤنٹنگ میں ڈیپینڈنٹ برانچ کے لیے آپ ڈیٹر سسٹم کے تحت برانچ اکاؤنٹ بنا کر پروفٹ معلوم کرتے ہیں برانچ کا. کچھ مشکل تو نہیں ہو گیا؟ سیدھی سی بات اگر میں کروں تو یہ ہے کہ برانچ کا پروفٹ معلوم کرنے کے لیے آپ کو برانچ اکاؤنٹ بنانا پڑتا ہے. ہاں سر, اس طرح سیدھی سیدھی بات کریں نا, ٹھیک ہے. برانچ اکاؤنٹ کا پروفٹ معلوم کرنے کے لیے ہمیں برانچ اکاؤنٹ بنانا پڑتا ہے. اب جی برانچ اکاؤنٹ میں ہم نے شو کیا کرنا, اس بات کو فی الحال سائڈ پر رکھیں اور اس چیز کی طرف توجہ دیں کہ برانچ جو ڈیپینڈنٹ برانچ ہے وہ تمام بکس آف اکاؤنٹس مینٹین نہیں کر رہی. لو بھائی دوبارہ سے سنگل انٹری آ گئی, یہاں پر جان نہیں چھوڑے گی یہ آپ کو اسی لیے پہلے پڑھا دی تھی کہ سنگل انٹری کی انوالومنٹ اگلے چیپٹرز میں ہے. نان پروفٹ آرگنائزیشن میں بھی آپ نے دیکھی, کچھ حد تک ڈپارٹمنٹل میں بھی, اور اب برانچ میں بہرحال سنگل انٹری کی انوالومنٹ کافی زیادہ. تو جی यहाँ पर वो जो डिपेंडेंट ब्रांच है वो कुछ बुक्स ऑफ अकाउंट्स बना रही है, तमाम नहीं बना रही। वो कुछ कौन सी है? एक कैश बुक और एक डेटर्स का अकाउंट। इसीलिए इसको डेटर सिस्टम भी कहते हैं, क्योंकि यहां पर डेटर का अकाउंट उस ब्रांच को बनाना पड़ता है या उस ब्रांच के अकाउंटेंट को बनाना पड़ता है, यूं कह लेते हैं। अब वो कैश बुक और जो डेटर अकाउंट है उसमें से कुछ इंफॉर्मेशन हमें मिल रही है जो कि हेड ऑफिस ब्रांच का प्रॉफिट कैलकुलेट करने के लिए इस्तेमाल कर रहा है। ये बात याद रखिएगा कि इस डिपेंडेंट ब्रांच का प्रॉफिट हेड ऑफिस में कैलकुलेट किया जाता है, ना कि ब्रांच का अकाउंटेंट इस काबिल होता है कि वो इस प्रॉफिट को कैलकुलेट कर सके। यानी कि कहानी वही कुछ बन रही है कि वो एक छोटी सी बिजनेस ऑर्गेनाइजेशन थी जो कि अकाउंटेंट अफोर्ड नहीं कर सकती थी, उसने अकाउंट कंसल्टेंट से जाकर कहा कि मुझे प्रॉफिट कैलकुलेट कर दो। अब यहां पर हेड ऑफिस तो एक बड़ी ऑर्गेनाइजेशन है, उसकी ब्रांच जो एक छोटी ऑर्गेनाइजेशन है उसको कहा है जी चांद बुक्स ऑफ अकाउंट्स बना लो, आपका प्रॉफिट कैलकुलेट करना आपका मसला नहीं है, हम खुद ही कैलकुलेट कर लेंगे कि जी आपने कितना प्रॉफिट अर्न किया, क्योंकि दिस इज द हेड ऑफिस हु मस्ट नो कि व्हाट इज द प्रॉफिट और लॉस ऑफ इट्स ब्रांच। लिहाजा कैलकुलेट भी हेड ऑफिस ही करेगा। अब कैलकुलेट कैसे करेगा? एग्जैक्टली उसी तरीके से जिस तरह से कि आपने सिंगल एंट्री में इसको कैलकुलेट करना सीखा था। अभी मेरी इन बातों को रिलेट करने की कोशिश ना कीजिएगा कि जी सर ने तो अभी ब्रांच का अकाउंट शो किया और बातें एकदम सिंगल एंट्री पे ले गए और सिंगल एंट्री में तो कोई ब्रांच का अकाउंट नहीं बनता था। अभी मैं इसको कोरिलेट करता हुआ वहां तक पहुंचा दूंगा। फिलहाल जो बातें जिस तरह से मैं आपको सिखा रहा हूं आपने उस तरह से हमतन गोश होकर सुनते और सीखते जाना, ठीक है? फुल अटेंशन के साथ, सिर्फ सुनना ही नहीं फुल अटेंशन भी देनी है, ओके? तो जी वहां पर ब्रांच में कुछ बुक्स ऑफ अकाउंट्स मेंटेन हुई, इंफॉर्मेशन चली गई हेड ऑफिस के पास। अब हेड ऑफिस प्रॉफिट को कैलकुलेट करने के लिए सिंगल एंट्री की टेक्निक इस्तेमाल करेगा। क्या थी? क्लोजिंग कैपिटल प्लस ड्रॉइंग्स माइनस फ्रेश कैपिटल माइनस ओपनिंग कैपिटल इज इक्वल टू नेट प्रॉफिट। याद है ये बात? स्लाइड भी देख लो, इसमें आप देख रहे हैं कि क्लोजिंग कैपिटल प्लस ड्रॉइंग्स माइनस ओपनिंग कैपिटल माइनस फ्रेश कैपिटल इज इक्वल टू नेट प्रॉफिट। वही पुरानी बात है जो आपने सीखी हुई है, कोई नई बात नहीं मैंने की। अब आपके जहन में कुछ बातें ब्रांच से मुतालिक मैं डालने लगा हूं जो कि यहां पर फिट होंगे। ब्रांच का क्लोजिंग कैपिटल मालूम करने के लिए वही असूल, क्लोजिंग एसेट्स माइनस क्लोजिंग लायबिलिटीज, और ओपनिंग कैपिटल मालूम करने के लिए वही असूल, ओपनिंग कैपिटल माइनस ओपनिंग लायबिलिटीज। चलें जी ये तो बात मान ली कि उस ब्रांच में कुछ एसेट्स और कुछ लायबिलिटीज होंगी और उस ब्रांच की कुछ क्लोजिंग डेट पर भी एसेट्स और लायबिलिटीज होंगी जिनसे कि हमें ओपनिंग और क्लोजिंग कैपिटल की फिगर मिल जाएगी। ये फिगर्स तो हमें मिल गए, लेकिन ये फ्रेश कैपिटल और ड्राइंग्स की क्या कहानी है? ब्रांच में कौन सा ओनर है? जैसा मैंने लास्ट लेक्चर में भी आपको बताया था कि ब्रांच का कोई ओनर नहीं है, ब्रांच को तो हेड ऑफिस कंट्रोल कर रहा है। तो उस ब्रांच में फ्रेश कैपिटल और ड्राइंग्स की कहानी कहां से आ गई? हेड ऑफिस ब्रांच को गुड्स भेजता है। इन सारी बातों को समझने के लिए अपने जहन में कोई एक स्टोर ले आओ, कोई शूज स्टोर ले आए जी। चले बेशमार शूज स्टोर आपके इर्द गिर्द की एग्जांपल्स में मौजूद हैं। हेड ऑफिस ने अपनी ब्रांच को कुछ पेयर्स भेजे शूज के। अब हेड ऑफिस की तरफ से उस ब्रांच को जो सामान भेजा जा रहा है वो इनपुट है उस ब्रांच के लिए फ्रेश कैपिटल। फिर हेड ऑफिस चूंकि वो डिपेंडेंट ब्रांच है उस डिपेंडेंट ब्रांच को कैश भी भेजता है कि जी आप अपने ऑपरेटिंग एक्सपेंसेस को इससे मीट करें। अब वो भी जो कैश भेजा है अगेन वो भी एक फ्रेश कैपिटल है। अब क्या कुछ आपके पास आ गया? ओपनिंग और क्लोजिंग कैपिटल आ गया, क्योंकि उस ब्रांच के कुछ ओपनिंग एसेट्स ओपनिंग लायबिलिटीज आपको मालूम होंगे, कुछ क्लोजिंग एसेट्स क्लोजिंग लायबिलिटीज आपको मालूम होंगे, वहां से ओपनिंग कैपिटल और क्लोजिंग कैपिटल मालूम हो गया, फ्रेश कैपिटल अभी मैंने आपको कैलकुलेट करके बता दिया कि जो भी गुड्स और जो भी कैश हेड ऑफिस ब्रांच को भेजेगा वो ब्रांच के लिए एक फ्रेश कैपिटल की हैसियत रखता है। चौथी इंफॉर्मेशन, ड्राइंग्स क्या है? जो ब्रांच से हेड ऑफिस को गुड्स रिटर्न होती हैं या कैश भेजा जाता है, मतलब अब इन अ वे ब्रांच में कोई ओनर तो नहीं है जो कि ड्राइंग्स कर रहा है, लेकिन ब्रांच के रिसोर्सेज जो आउट होंगे हेड ऑफिस की तरफ वो ड्राइंग्स कहलाएंगे। देखो जब ब्रांच में आप ब्रांच को एक एंटिटी तसव्वुर करेंगे, ब्रांच में जब कैश या गुड्स भेजी गई थी तो उसको आपने क्या कहा था कि जी फ्रेश कैपिटल है। अब ब्रांच से कैश या गुड्स जब बाहर निकलेंगी तो उसको आप कहेंगे ड्राइंग्स। तो जी अब ये चार इंफॉर्मेशन आपके पास आ गई, ओपनिंग कैपिटल, क्लोजिंग कैपिटल, फ्रेश कैपिटल एंड ड्राइंग्स। तो आप खुद बताएं कि अगर उस डिपेंडेंट ब्रांच की चार इंफॉर्मेशन हमें मालूम हो तो क्या उस डिपेंडेंट ब्रांच का प्रॉफिट कैलकुलेट कर सकेंगे या नहीं? डेफिनेटली कर सकेंगे अगर हमें सिंगल एंट्री आती है तो। ठीक है, तो सिंगल एंट्री की इन्वॉल्वमेंट समझ आना शुरू हो रही है। तो अब इस चीज को हम ब्रांच अकाउंट में किस तरह से बनाते हैं, क्योंकि मैंने आपको बताया कि हम इसके लिए ब्रांच अकाउंट बनाएंगे। आइए जी अब आप वही वाला ब्रांच अकाउंट दोबारा से मुलाहिजा फरमाएं स्लाइड पर। इसमें आप देख रहे हैं कि डेबिट साइड पर आपको ओपनिंग स्टॉक, ओपनिंग डेटर्स, ओपनिंग पेटी कैश, ओपनिंग फर्नीचर, ओपनिंग प्रीपेड एक्सपेंसेस नजर आ रहे हैं। अब देखिए ये जो भी ओपनिंग बैलेंसेस हैं ये एसेट्स के हैं, और क्रेडिट साइड पर हमें ओपनिंग लायबिलिटीज यानी कि ओपनिंग क्रेडिटर्स और ओपनिंग आउटस्टैंडिंग एक्सपेंसेस नजर आ रहे हैं। लेकिन ये ब्रांच अकाउंट में आपने डेबिट साइड पर ओपनिंग एसेट्स देखे और क्रेडिट साइड पर ओपनिंग लायबिलिटीज देखी। अब जरा आप मुझे बताइए कि ओपनिंग एसेट्स और ओपनिंग लायबिलिटीज जब दो ऑपोजिट साइड पर होंगे तो डेफिनेटली उनका नेट ऑफ ही किया जाएगा ना। डेबिट साइड पर आपके ओपनिंग एसेट्स हैं, क्रेडिट साइड पर आपकी ओपनिंग लायबिलिटीज हैं। सपोजली इनका टोटल बनता है ओपनिंग एसेट्स का 100 रुपया और ओपनिंग लायबिलिटीज का 30 रुपए, तो डेबिट साइड पर 70 रुपए ही नेट हुआ ना। तो इन अ वे हमने ओपनिंग एसेट्स और ओपनिंग लायबिलिटीज दो ऑपोजिट साइड पर जब लिखे तो ऑटोमेटिकली वो नेट होंगे और हमें एक फिगर देंगे जो कि ओपनिंग कैपिटल की फिगर होगी। अब जी हमने बात करनी है क्लोजिंग कैपिटल की। तो क्लोजिंग कैपिटल के लिए हमें मालूम है कि हम क्लोजिंग एसेट्स में से क्लोजिंग लायबिलिटीज को माइनस किया करते हैं। ये क्लोजिंग एसेट्स माइनस क्लोजिंग लायबिलिटीज, अगेन हम एज्यूम कर रहे हैं कि ब्रांच के लेवल पर हमें मालूम होंगी। हमने ब्रांच में जो अकाउंटेंट बैठाया हुआ है वो इतना काबिल है कि हमें एसेट्स और लायबिलिटीज आइडेंटिफाई करके बता देता। अब वो क्लोजिंग डेट पर हमें एसेट्स के बैलेंसेस और लायबिलिटीज के बैलेंसेस बता देगा, तो उनको हम टी अकाउंट में शो कर देंगे। ठीक है, अब देखिए ब्रांच के टी अकाउंट में आपको किस तरह से नजर आ रहे हैं क्लोजिंग बैलेंसेस ऑफ एसेट्स एंड लायबिलिटीज। ब्रांच के अकाउंट में क्रेडिट साइड पर जनाब क्लोजिंग एसेट्स नजर आ रहे हैं जिनमें के क्लोजिंग स्टॉक है, क्लोजिंग डेटर्स हैं, क्लोजिंग पेटी कैश का बैलेंस, क्लोजिंग फर्नीचर, क्लोजिंग प्रीपेड एक्सपेंसेस, ये तमाम आप आइडेंटिफाई कर सकते हैं। माशाल्लाह से इतने आप काबिल हैं इस वक्त कि आपको मालूम है कि ये चीजें एसेट हैं। और डेबिट साइड पर आपको नजर आ रही हैं क्लोजिंग लायबिलिटीज यानी के क्लोजिंग डेट के क्रेडिटर्स और क्लोजिंग डेट के आउटस्टैंडिंग एक्सपेंसेस। अब आपने देखा कि एसेट्स का क्लोजिंग बैलेंस ऑपोजिट साइड पर आ गया, पहले एसेट्स का ओपनिंग बैलेंस, डेबिट साइड पर हमने लिया था टी अकाउंट में, और अब हमने एसेट्स का क्लोजिंग बैलेंस टी अकाउंट की क्रेडिट साइड पर लिख दिया। आप देखते जाए स्लाइड पर कि हमें ओपनिंग बैलेंस एसेट का डेबिट साइड पर और क्लोजिंग बैलेंस एसेट का क्रेडिट साइड पर नजर आ रहा है, ऑपोजिट साइड पर, और लायबिलिटीज का ओपनिंग बैलेंस क्रेडिट साइड पर, क्लोजिंग बैलेंस डेबिट साइड पर नजर आ रहा है। जस्ट ऐसे को रिलेट करने के लिए एक बात मैं आपको पूछता हूं कि जो एसेट का आप अकाउंट बनाया करते हैं, किसी भी एसेट का, उसका ओपनिंग बैलेंस किस जगह लिखते हैं? डेबिट साइड पर। एसेट की नेचर डेबिट होती है, ओपनिंग बैलेंस डेबिट साइड पर लिखते हैं। और जब लायबिलिटी का टी अकाउंट बनाते हैं तो उसका ओपनिंग बैलेंस किस साइड पर लिखते हैं? क्रेडिट साइड पर। और क्लोजिंग बैलेंस, यस, ऑपोजिट साइड पर। यानी कि एसेट्स का जिनकी नेचर डेबिट होती है उनका क्लोजिंग बैलेंस क्रेडिट साइड पर आया करता है। वजह यह है कि उसकी डेबिट साइड हमेशा हैवी होगी, बैलेंसिंग फिगर के तौर पर क्रेडिट साइड पर बैलेंस जाएगा उसका। और लायबिलिटी, उसकी क्रेडिट साइड हैवी होगी और उसका क्लोजिंग बैलेंस डेबिट साइड पर अपियर होगा। वही काम हमने यहां पर किया जब हमने तमाम एसेट्स को एक जगह पर इकट्ठा किया, तो ब्रांच के टी अकाउंट की डेबिट साइड पर तमाम एसेट्स का ओपनिंग बैलेंस और ब्रांच के टी अकाउंट की क्रेडिट साइड पर तमाम एसेट्स का क्लोजिंग बैलेंस नजर आ गया, और ब्रांच के टी अकाउंट की क्रेडिट साइड पर तमाम लायबिलिटीज का ओपनिंग बैलेंस और ब्रांच के टी अकाउंट की डेबिट साइड पर तमाम लायबिलिटीज का क्लोजिंग बैलेंस नजर आ गया। भाई कंसंट्रेशन अगर नहीं होगी तो मैं बोलता चला जाऊंगा और आपकी आंखें और ज्यादा खुलना शुरू हो जाएंगी। कंसंट्रेशन अगर हो तो चीज मुश्किल नहीं है। आपको जो बात अभी मैंने समझाई है मैं रिपीट कर रहा हूं। एसेट डेबिट नेचर से यस और नो, ओके। लायबिलिटी क्रेडिट नेचर, ओके। अब जो एसेट डेबिट नेचर के हैं उनका ओपनिंग बैलेंस डेबिट साइड पर, क्लोजिंग बैलेंस क्रेडिट साइड पर, और लायबिलिटी जो क्रेडिट नेचर की है उनका ओपनिंग बैलेंस क्रेडिट साइड पर, क्लोजिंग बैलेंस डेबिट साइड पर, इकट्ठा एक टी अकाउंट में शो करें। तो जिस तरह से ब्रांच का टी अकाउंट आपको नजर आ रहा है उस तरह से ये तस्वीर बनेगी। समझ आ गई? अब दो बातें रह गई, एक फ्रेश कैपिटल से मुतालक और दूसरी ड्राइंग से मुतालक। आई हैव टोल्ड यू अर्लियर व्हाट एवर द हेड ऑफिस पुट इन टू द ब्रांच इज फ्रेश कैपिटल एंड व्हाट एवर हेड ऑफिस टेक्स आउट ऑफ द ब्रांच इज ड्राइंग। उसको इस लेवल पे हम लेंगे। सो हेड ऑफिस ने जो गुड्स भेजी ब्रांच को और जो कैश भेजा ब्रांच को, किसी भी मकसद के लिए क्यों ना भेजाओ, बेशक वो कैश एक्सपेंसेस को मीट करने के लिए भेजाओ, बेशक वो कैश एसेट परचेज करने के लिए भेजाओ, किसी भी मकसद के लिए कैश क्यों ना भेजाओ, रिसोर्सेस पुट इन हो रहे हैं। ये बात आसान है अगर आप इसको आसान अंदाज से लें, मुश्किल है अगर आप इसमें परेशान हो जाएं। मैंने तो परेशानी वाली कोई बात नहीं आपसे की, मैंने तो बड़ी सीधी सी बात की है कि वट एवर द हेड ऑफिस पुट इन टू द ब्रांच इज फ्रेश कैपिटल, आइदर दैट इज इन टर्म ऑफ कैश और इन टर्म्स ऑफ काइंड। गुड्स भेज रहा है या कैश भेज रहा है मकसद को छोड़ें, आप ब्रांच को भेज रहा है लिहाजा ब्रांच में वो फ्रेश कैपिटल के तौर पर कंसीडर किया जाएगा। और वट एवर द हेड ऑफिस इज टेकिंग आउट ऑफ द ब्रांच शुड बी कंसिडर्ड एज ड्राइंग। अब वो उसने गुड्स की शक्ल में ली, वो बेशक फॉल्टी गुड्स थी जिन्हें हम कहते हैं कि जी रिटर्न्ड बाय द ब्रांच, या वो कैश लिया वो कस्टमर से रिसीव हुआ, या एसेट बेचे, या कुछ भी किया ब्रांच ने जी आपको ड्यूरिंग द ईयर इतना कैश वापस किया। टेक इट वेरी सिंपल, ब्रांच ने जो कैश आपको वापस किया, हेड ऑफिस को वापस किया, वो हेड ऑफिस ड्राइंग की शक्ल में उसे कंसीडर करेगी, और जो भी हेड ऑफिस ने ब्रांच को दिया उसको फ्रेश कैपिटल की सूरत में कंसीडर करेगी। اب جی آپ اس کو ٹی اکاؤنٹ کے اندر دیکھیے کہ ہم کہاں پر پلیس کرتے ہیں. آپ کو نظر آ رہا ہے کہ ٹی اکاؤنٹ میں گڈ سینڈ ٹو برانچ ڈیبٹ سائڈ پر اور اسی طرح سے کیش سینڈ ٹو برانچ, یہاں پر ہم نے اشارہ دیا ہے کہ رینٹ کے لیے, ٹیکسز کے لیے یا پیٹی کیش کے لیے. یہاں پر کسی بھی وجہ کے لیے کیش ہو سکتا ہے جو بھیجا گیا ہو برانچ کو ہیڈ آفس کی طرف سے. تو جی یہ دو انفارمیشن یہاں پر آپ نے ڈیبٹ سائڈ پر لکھنی ہے, ایک گڈ سینڈ ٹو برانچ اور دوسری کیش سینڈ ٹو برانچ. اور جی کریڈٹ سائڈ پر دیکھ لیں, اس میں آئے گا کیش ریسیو فروم برانچ جو کہ ہمیں کیش سیلز کی شکل میں اور کلیکٹڈ فروم ڈیٹرز کی شکل میں نظر آ رہا ہے. بنیادی طور پر یہی دو وجوہات ہوں گی, لیکن میں نے آپ سے کہا کہ یہاں پر کوئی بھی وجہ ہو سکتی ہے. یہاں پر سیل آف فرنیچر کے اگینسٹ جو کیش ریسیو ہوا ہے وہ بھی برانچ اپنے پاس نہیں رکھے گی بلکہ ہیڈ آفس کو واپس بھیجے گی. تو جب ہیڈ آفس کو وہ کیش ملے گا تو وہ اس کو ڈرائنگ ہی کنسیڈر کرے گا. اور اس کے بعد دوسری انفارمیشن گوڈس ریٹرنڈ بائی برانچ, یہ انفارمیشن دو آپ کو نظر آئیں گی کریڈٹ سائٹ پر. اب گوڈس سینڈ ٹو برانچ اینڈ کیش سینڈ ٹو برانچ یہ فریش کیپٹل کے طور پر آپ کنسیڈر کریں گے, اور گوڈس ریٹرنڈ بائی برانچ اینڈ کیش ریسیوڈ فروم برانچ یہ دو انفارمیشن آپ ڈرائنگس کے طور پر کنسیڈر کریں گے. اب ذرا سلائڈ کو غور سے دیکھیے, ڈیبٹ سائڈ پر اوپننگ ایسٹ اور کریڈٹ سائڈ پر اوپننگ لائبلٹی. ایسٹ بڑھے لہذا الٹیمیٹ بیلنس کریڈٹ سائڈ پر آئے گا, جیسا کہ میں نے ایگزامپلیفائی کیا تھا کہ سپوز اگر اوپننگ ایسٹ 100 روپے کے ہیں اور اوپننگ لائبلٹیز 30 روپے کی ہیں تو آپ دیکھیے 70 روپے ہمارے پاس اوپننگ کیپیٹل کے ہو گئے, اور کلوزنگ ایسٹ 150 کے اور کلوزنگ لائبلٹیز 20 روپیز کی تو ہماری کلوزنگ کیپٹل ہو گیا 130 روپیز کا. اب دیکھیے اوپننگ کیپٹل ہمارا 70 کا اور کلوزنگ کیپٹل ہمارا 130 روپیز کا ہو گیا. ہم ایزیوم کرتے ہیں کہ ہم نے فریش کیپٹل انٹروڈیوس کیا ہے 70 روپیز اور ڈرائنگز ہیں ہماری 100 روپیز کی, یعنی کہ فریش کیپٹل جو ہے کیش اور گوڈس کی شکل میں ہم کہہ رہے ہیں کہ 70 روپیز ہیں اور ڈرائنگز جو ہیں کیش اور گوڈس کی شکل میں ہم کہہ رہے ہیں 100 روپیز کی ہیں. اب آپ کیلکولیٹ کر کے دیکھ لیجئے کہ ہمارا پروفٹ کتنا آنا چاہیے, یہ ہے 90 روپیز کا. اس 90 روپیز کے پروفٹ کو اب ہم دونوں طریقوں سے کیلکولیٹ کر سکتے ہیں بلکہ کریں گے. ایک وہی ٹریڈیشنل طریقہ جو کہ آپ نے انکمپلیٹ ریکارڈ کے اندر سیکھا تھا, کلوزنگ کیپٹل پلس ڈرائنگز مائنس اوپننگ کیپٹل مائنس فریش کیپٹل کر کے, اور دوسرا یہ برانچ اکاؤنٹ بنا کر. ٹھیک ہے جی, آئیے سلائڈ پر چلتے ہیں ٹریڈیشنل طریقہ دیکھنے کے لیے. دیکھیے جی آپ کو نظر آ رہا ہے کلوزنگ کیپٹل ہمارے پاس 130 کا, یعنی کہ کلوزنگ ایسٹس 150 مائنس کلوزنگ لائبلٹیز 20 گیوز اس دا بیلنس آف 130 روپیز فار کلوزنگ کیپٹل, اور ڈرائنگس ہم نے ایزیوم کی تھی 100 روپیز کی جو گوڈس اور کیش واپس آئی برانچ سے ہیڈ آفس کو وہ والی, اور اوپننگ کیپٹل 70 کیسے, اوپننگ ایسٹ 100 کا اور اوپننگ لائبلٹیز 30 کی, یوں بن گیا 70. اور فریش کیپٹل جس کو کہ ہم نے کہا تھا گوڈس اور کیش جو بھیجا ہیڈ آفس نے برانچ کو وہ 70, تو جی اس کا نیٹ کیا تو ہمارے پاس پروفٹ آ گیا 90 روپیز کا. یہ ہے جی ٹریڈیشنل طریقہ اس 90 روپیز کے پروفٹ کو کیلکولیٹ کرنے کا. اب برانچ اکاؤنٹ میں آ کر اس کو دیکھیے کیسے ہم نے بنایا. اوپننگ ایسٹس 100 روپیز کے, کیونکہ میں ابھی آپ کو سمجھا رہا ہوں اس لیے میں نے یہ نہیں بتایا کہ اس میں اسٹاک کتنا ہے, ڈیٹر کتنا ہے, ابھی میں بنیادی کانسیپٹ آپ کو سمجھا رہا ہوں پلیز. ٹھیک ہے, اور اوپننگ لائبلٹیز 30 روپیز کی. پھر جس کو میں فریش کیپٹل کہہ رہا ہوں وہ کیا ہے آپ کی, گوڈس سینڈ ٹو برانچ اینڈ کیش سینڈ ٹو برانچ 70 روپیز, اور جس کو میں ڈرائنگس کہہ رہا ہوں وہ کیا ہے آپ کی, کیش ریسیو فروم برانچ اینڈ گوڈس ریٹرنڈ بائی برانچ, ان دونوں کو 100 روپیز ہم نے ایزیوم کیا. اور پھر کلوزنگ ایسٹ ہمارے پاس ہو گئے 150 روپیز کے, اور کلوزنگ لائبلٹیز ہو گئی 20 روپیز کی. لیں جی آپ اس ٹی اکاؤنٹ کو بیلنس کریں تو ہمارے پاس آ جاتے ہیں 90 روپیز کا پروفٹ جو کہ ڈیبٹ سائڈ پر نظر آ رہا ہے. کیوں جی کیسا رہا, یہ جادو وادو نہیں ہے. ٹھیک ہے, یہ وہی بنیادی بات ہے جس کو کہ اب ہم اسپریڈ کر رہے ہیں ٹی اکاؤنٹ کے اندر, اور اس کا نام ہم رکھ رہے ہیں برانچ اکاؤنٹ. سو آپ نے جس بات پر توجہ دھرنی ہے وہ ہے پروفٹ کی کیلکولیشن. اب پروفٹ کی کیلکولیشن ٹی اکاؤنٹ سٹائل سے ہو یا ٹریڈیشنل سٹائل سے ہو, بات تو ایک ہی ہے. جس چیز میں اسٹوڈینٹ غلطی کرتے ہیں وہ یہ ہے کہ جو باتیں میں جس طرح سے سمجھا رہا ہوں ان کو بھول جاتے ہیں. لائک میں گڈس سینٹ اور کیش سینٹ کو فریش کیپٹل کے طور پر ایزیوم کر رہا ہوں, آپ کو اسی طرح سے سمجھنا ہوگا. میں کیش ریسیوڈ اور گڈز ریٹرنڈ کو ڈرائنگ کے طور پر ایزیوم کر رہا ہوں, آپ کو اسی طرح سے سمجھنا ہوگا. اس کو کسی اور انداز سے نہ سمجھیں تو سوال بہت آسان, اور جہاں پر آپ کنفیوز کر جائیں گے اس کو انکمز یا ایکسپنسز کی طرف, وہاں پر بیڑا ہی خراب ہو جائے گا. ٹھیک ہے, ہم اس چیز پر توجہ سے اگر کوسچن کو سالو کرنا شروع کریں گے تو کوسچن بالکل ٹھیک ٹھیک سالو ہوگا. ٹھیک ہے, اب آپ کو میں ایک کوسچن دیتا ہوں اور ساتھ اس کا سولوشن بھی آپ کے سامنے میں شو کروں گا, آپ دیکھیے کہ کیا آپ اس کوسچن کو سالو کرنے کے قابل ہیں اس وقت یا نہیں. آئیے جی سلائڈ پر چلتے ہیں. سوال میں سب کچھ گیون ہے, اوپننگ بیلنس سٹاک, اوپننگ بیلنس ڈیٹرز, اوبویسلی یہ برانچ کا سٹاک اور برانچ کے ڈیٹرز ہیں, اور اوپننگ بیلنس پیٹی کیش ایٹ برانچ 37,500, 75,000 اینڈ 750 روپیز ریسپیکٹولی. گڈ سینٹ ٹو برانچ 6,30,000 روپیز, کیش سیلز 1,50,000 روپیز, کیش ریسیوڈ فرام ڈیٹرز 5,25,000 روپیز. یہ در حقیقت کیش ہوگا جو کہ ہمیں ریسیو ہوا ہوگا برانچ سے, ہمیں یعنی کہ ہیڈ آفس کو. گڈز ریٹرن بائی برانچ, یہ جی گڈس ادھر سے ہمیں ریسیو ہوئی ہوں گی. تو ان تینوں چیزوں کو آپ بریکٹ کر لیجئے اور اسے تصور کیجئے کہ یہ ہماری ڈرائنگز ہوں گی. اس کے بعد بات آتی ہے کریڈٹ سیلز کی, 5,70,000 روپے. اب اس 5,70,000 روپے کی کریڈٹ سیلز کا ہمارے پورے برانچ اکاؤنٹ سے کوئی تعلق نہیں. یہ وہ چیز ہے جو اسٹوڈینٹس کو کنفیوز کرتی ہے. اب اسٹوڈینٹس یہ کہتے ہیں کہ جی یہ سیلز انکم ہے, آپ اس کو لفٹ ہی نہیں کرا رہے, آپ اس کو کیوں برانچ اکاؤنٹ کے اندر نہیں لے کر آ رہے, جبکہ ہم نے پروفٹ کیلکولیٹ کرنا اس برانچ کا. آپ جب سیلز ہی نہیں اس میں لکھیں گے تو برانچ کا پروفٹ کیسے کیلکولیٹ ہوگا؟ او مائی ڈیئر اسٹوڈینٹس, دیکھیے میں پھر آپ سے کہوں گا کہ جو بات میں نے آپ کو بتائی وہ انکمز میں سے ایکسپنسز کو مائنس کرنا نہیں ہے. ہم تو چل رہے ہیں اس سنگل انٹری کے میتھڈ کے ذریعے سے جس میں کہ چار انفارمیشن کی مدد سے پانچویں انفارمیشن یعنی کہ پروفٹ کیلکولیٹ کیا جاتا ہے. چار انفارمیشن کیا ہیں؟ اوپننگ کیپیٹل, کلوزنگ کیپیٹل, فریش کیپیٹل اینڈ ڈرائنگز. کیا بتائیے ان چاروں انفارمیشن میں کہیں سیلز انکم کا تذکرہ ہے؟ نہیں. تو پھر کیوں پریشان ہوتے ہیں کہ سر انکم کو کیوں آپ نہیں اکاؤنٹ فار کر رہے برانچ اکاؤنٹ کے اندر پروفٹ کیلکولیٹ کرنے کے لیے؟ کنفیوژن کلیئر؟ ہم انکمز میں سے ایکسپنسز مائنس نہیں کر رہے برانچ اکاؤنٹ میں. ہاں جہاں انکم میں سے ایکسپنسز مائنس کرنے کی بات آئے گی یعنی کہ پروفٹ اینڈ لاس اکاؤنٹ جہاں پر ہم بنائیں گے یا جہاں پر ہم فائنل اکاؤنٹ سسٹم کے تحت, انکم اسٹیٹمنٹ سسٹم کے تحت پروفٹ کیلکولیٹ کریں گے برانچ کا, وہاں پر ہم سیلز پوری کیلکولیٹ کریں گے ایکروول کانسیپٹ کے مطابق. وہاں پر ہم ایکسپنسز پورے کیلکولیٹ کریں گے ایکروول کانسیپٹ کے مطابق, اور پھر ان ایکسپنسز کو ان انکمز کے ساتھ میچ کر کے پروفٹ کیلکولیٹ کریں گے. ٹھیک ہے, یہاں پر ہم انکمز اور ایکسپنسز کو اکاؤنٹ فور نہیں کر رہے. پھر آپ یہ سوال پوچھتے ہیں کہ جی سر اگر ہم یہاں پہ انکمز اور ایکسپنسز کو اکاؤنٹ فور نہیں کر رہے تو کیش سیلز آپ نے کیوں لکھی؟ بھائی میں نے کیش سیلز یہاں پر نہیں لکھی, میں نے کیش ریسیوڈ فروم برانچ یہاں پر لکھا. کہ اس برانچ کو اجازت نہیں ہے کیش سیلز کی اماؤنٹ کو یوٹیلائز کرنے کی. وہ جس طرح کیش ریسیو کرتا ہے اس کیش کو واپس ہیڈ آفس میں بھیج دیتا ہے. لہذا یہ کیش سیلز انکم کے طور پر یہاں پر نہیں لکھی جا رہی بلکہ یہ کیش سیلز کیش ریسیو ہونے کے طور پر یہاں پر لکھی جا رہی ہیں. ٹھیک ہے, پھر ایک اور اعتراض بنتا ہے کہ سر آپ کہہ رہے ہیں کہ انکم میں سے ایکسپنسز کو لیس کرنے کی بات نہیں ہے تو یہاں پر کیش سینڈ ٹو برانچ فور ایکسپنسز والی فگر کو کیوں لکھا ہے. اگین میں نے اس کو فریش کیپیٹل کے طور پر کنسیڈر کیا ہے نہ کہ ایکسپنس کے طور پر. میں نے آپ کو واضح الفاظ میں بتایا ہے کہ یہاں پر یہ کیش سینڈ ٹو برانچ اور گڈ سینڈ ٹو برانچ فریش کیپیٹل کے طور پر لکھا گیا ہے. ہم اس کو کیش سینڈ ٹو برانچ فور ایکسپنسز کہیں یا کیش سینڈ ٹو برانچ فور پرچیز آف فکسڈ ایسٹ کہیں یا کیش سینڈ ٹو برانچ فور اینی پرپز کہیں, ہم ہر طرح کا کیش سینڈ ٹو برانچ یہاں پر لکھیں گے تو جو کیش سینڈ ٹو برانچ فور ایکسپنس ہے وہ تو آئے گا ہی کیش سینڈ ٹو برانچ ہونے کی حیثیت سے, نوٹ کے ایکسپنس کی حیثیت سے. بات کو فالو کر رہے ہیں آپ؟ تو ہم یہاں پر بالکل بھی انکمز اور ایکسپنسز کو نہیں لکھتے, یہی وجہ ہے کہ یہاں پر ہم کریڈٹ سیلز نہیں لکھیں گے. یہ بات کلیئر ہو گئی؟ اور نہ ہی کوئی اور ایکسپنس لکھیں گے, ہم صرف اور صرف کیا لکھ رہے ہیں, کیش اینڈ گوڈس سینٹ فریش کیپٹل کے طور پر, کیش اینڈ گوڈس ریسیوڈ ڈرائنگز کے طور پر, اس حیثیت میں ہم یہاں پر اس کو انوالو کر رہے ہیں. زیادہ کنفیوز تو نہیں ہو؟ دیکھو باتیں مشکل نہیں ہیں, باتیں میں دوبارہ سے بول دوں ہیں وہی جو کہ آپ پڑھ چکے ہیں پہلے سے, اب ذرا ڈفرینٹ سینیریو میں آپ ان کو اپلائی کر رہے ہیں. برانچ کو جو بھی کیش بھیجا جائے گا اور جو بھی گوڈز بھیجی جائیں گی اسے آپ کہیں گے کہ برانچ کے لیے یہ فریش کیپیٹل ہے, اور برانچ سے جو بھی کیش وصول کیا جائے گا اور جو بھی گوڈز وصول کی جائیں گی اس کو آپ کہیں گے کہ یہ ڈرائنگز کے ایکویلنٹ ہیں. اور اب آپ اس کو سنگل انٹری کے رولز کے مطابق پروفٹ کیلکولیٹ کرنے کے لیے ارینج کر لیں, ٹریڈیشنل طریقے سے کر لیں یا برانچ کے ٹی اکاؤنٹ کے طریقے سے ارینج کر لیں, بات ایک ہی ہے, پروفٹ سیم آئے گا. تسلی رکھو سوال ٹھیک سالو ہو جائے گا آپ کا. اوکے, آؤ دوبارہ سے ہم سوال کی طرف چلتے ہیں. دیکھیں جی سوال کے نیکسٹ پارٹ میں چیک سینڈ ٹو برانچ فور سیلری فور رینٹ فور پیٹی کیش کوئی بھی مقصد کیوں نہ ہو, ہم نے جس بات کی طرف توجہ دینی ہو کیا ہے کہ ہم نے پیسے بھیجے ہیں برانچ کو, لہذا یہ فریش کیپٹل کے طور پر کنسیڈر کیا جائے گا. سو کیش سینٹ یا چیک سینٹ اینڈ گڈ سینٹ جو بھی چیز ہے وہ ہم فریش کیپٹل کے طور پر برانچ اکاؤنٹ کی ڈیبٹ سائڈ پر لکھیں گے. اور اب رہ گئی بات کلوزنگ بیلنس آف ایسٹس کی, تو کلوزنگ بیلنس آف ایسٹس جو ہیں اسٹاک ڈیٹر اور پیٹی کیش ہمیں گیون ہے, ان کو ہم کلوزنگ ایسٹ کے طور پر لکھیں گے. ان کے اگینسٹ اگر کوئی کلوزنگ لائبلٹی ہوگی تو وہ ڈیبٹ سائڈ پر لکھ دی جائیں گی. لے جی اب آپ سولوشن کی سلائیڈ دیکھ لیجئے. اس میں جی برانچ کا ٹی اکاؤنٹ آپ کو نظر آ رہا ہے ان دا بکس آف ہیڈ آفس, واضح الفاظ میں لکھا ہوا کہ یہ برانچ کا ٹی اکاؤنٹ بنا رہی ہے ہیڈ آفس. اب اس میں ڈیبٹ سائڈ پر اوپننگ اسٹاک اوپننگ ڈیٹرز اینڈ اوپننگ پیٹی کیش بیلنس کوشچن میں سے اٹھائے, دیکھ لیجئے کوشچن کے اندر جو اماؤنٹ لکھی ہوئی ہے ایگزیکٹلی وہی اماؤنٹ آپ نے یہاں پر پلیس کر دیں. پھر گڈ سینڈ ٹو برانچ اینڈ کیش سینڈ ٹو برانچ جو اماؤنٹ کوشچن میں لکھی ہوئی ہے ایگزیکٹلی وہی اماؤنٹ آپ نے ادھر ڈیبٹ سائڈ پر لکھ دی جس کو کہ میں نے فریش کیپیٹل کنسیڈر کیا تھا. اور کریڈٹ سائڈ پر گڈز ریٹرنڈ بائی برانچ 5000 روپیز اور کیش ریسیوڈ فرام برانچ 6,75,000 روپیز, جس میں کہ کیش سیلز 150 کی ہیں اور کیش ریسیو فرام ڈیٹر 525 کا, یہ دونوں مل کے بن گئی 675,000 روپیز, ان کو میں نے ڈرائنگز کنسیڈر کیا تھا. اور کلوزنگ ایسٹس جن میں کہ اسٹاک ڈیٹر اور پیٹی کیش ہیں وہ ہم نے کریڈٹ سائٹ پر لکھ دیے. یوں ہمیں پروفٹ معلوم ہو گیا اس برانچ کا 90,750 روپیز. لیں جی اتنی سی گیم ہے برانچ کا پروفٹ کیلکولیٹ کرنے کی. हाँ मुझे पता आप कह रहे होंगे सर आपके लिए गेम है, हमारे लिए बड़ी मुश्किल बात बनी हुई है। इंशाल्लाह ताला दो एक सवाल और हल कर लें, ये आपको गेम ही लगेगी। बस बात मेरी जहन में रखनी है आपने कि आपने इसको इनकम और एक्सपेंस के तौर पर नहीं लेना, जब आपने ब्रांच अकाउंट बनाना है आपने इसको उसी इनकम्प्लीट रिकॉर्ड यानी कि सिंगल एंट्री में, जिस तरह से हमने एक स्टेटमेंट के तहत प्रॉफिट कैलकुलेट किया था, उस कॉन्सेप्ट के तहत लेना, और उन बातों को टी अकाउंट में हम प्लेस कर रहे हैं। अच्छा जी, इसको डेटर सिस्टम क्यों कहते हैं? अभी तक हमने पूरा क्वेश्चन सॉल्व कर लिया, समझ नहीं आई कि डेटर सिस्टम क्यों कहते हैं। वो इसलिए मैं अभी थोड़ी देर पहले आपको बता चुका हूं कि इस मेथड के तहत जब आपने प्रॉफिट कैलकुलेट करवाना होता है तो आप ब्रांच के अकाउंटेंट को कहते हैं कि डेटर अकाउंट जरूर बनाएं प्लीज, और कैश बुक यानी कि जो पेटी कैश का आप बैलेंस देख रहे थे, कैश बुक जरूर बनाएं, ताकि हमें ईयर एंड पर ये दो इंफॉर्मेशन से मुतल्लक क्लोजिंग बैलेंसेस मालूम हो सके। अगर डेटर अकाउंट और कैश अकाउंट नहीं बना होगा तो इनके क्लोजिंग बैलेंसेस नहीं मालूम हो सकते। अब मैं एक क्वेश्चन आपके सामने पेश कर रहा हूं जिसमें कि हमें डेटर अकाउंट बनाने की जरूरत पेश आ रही है, तब जाके आपको पता चल जाएगा कि इस सिस्टम को क्यों डेटर सिस्टम कहते हैं। आइए क्वेश्चन देखते हैं स्लाइड पर। इसमें जी जो इंफॉर्मेशन दी हुई है उस इंफॉर्मेशन के मुताबिक हमारे पास ओपनिंग स्टॉक और क्लोजिंग स्टॉक गिवन है 24,000 and 18,000 रुपीज का। क्रेडिट सेल्स कैश सेल्स भी गिवन है 41,000 and 17,500 रुपीज रिस्पेक्टिवली, और कैश रिसीव फ्रॉम डेटर भी गिवन है। डेटर्स का क्लोजिंग बैलेंस मौजूद है 9,160 रुपीज, जबकि ओपनिंग बैलेंस ऑफ डेटर्स मौजूद नहीं। गुड्स जो रिसीव हुई हेड ऑफिस से, यानी कि ब्रांच कह रही है कि गुड्स उसको जो रिसीव हुई हेड ऑफिस से ड्यूरिंग द पीरियड 33,600 की हुई। इन अ वे जिसको आप ये कह सकते हैं कि ये गुड्स सेंट टू ब्रांच है 33,600, और एक्सपेंसिस पेड बाय हेड ऑफिस फॉर द ब्रांच 10,400 रुपीज के हैं, जिसको आप कह सकते हैं कि ये कैश सेंट टू ब्रांच फॉर एक्सपेंसेस 10,400 है। और एक चीज यहां पर उसने दे दी, पिल्फरेज ऑफ गुड्स बाय द एम्प्लॉयज, यानी कि छोटी मोटी चोरी चुकारी जो हुई है उस ब्रांच से 2,000 रुपीज की हुई है। इसको हम नॉर्मल लॉस भी कह सकते हैं। अब इस क्वेश्चन में जो चीज मिसिंग है वो है ओपनिंग बैलेंस ऑफ डेटर्स। वो ओपनिंग बैलेंस ऑफ डेटर्स मालूम करने के लिए मुझे यकीन है कि आप बहुत माहिर हैं, आपके पास ये एक्सपर्टीज मौजूद है कि आप ओपनिंग बैलेंस ऑफ डेटर मालूम कर सकते हैं अगर आपको क्लोजिंग बैलेंस ऑफ डेटर दिया हो, अगर आपको यस क्रेडिट सेल्स दी हो, आपको कैश सी फ्रॉम डेटर दिया हो, और कोई बैड डेट्स हैं तो बैड डेट्स भी दिए हो, आप आराम से इसको कैलकुलेट कर सकते हैं। आइए जी सबसे पहले हम इस क्वेश्चन का ओपनिंग बैलेंस ऑफ डेटर मालूम करें। भला हमें ओपनिंग बैलेंस ऑफ डेटर की जरूरत क्या है? हाँ सही जाने कि अगर ओपनिंग बैलेंस ऑफ डेटर जो कि एसेट है वो हमारे पास नहीं होगा तो हम ओपनिंग कैपिटल कैसे मालूम कर सकेंगे, और जबकि ब्रांच अकाउंट बनाने के लिए हमें तमाम ओपनिंग एसेट्स लिखने होते हैं डेबिट साइड पर और तमाम ओपनिंग लायबिलिटीज क्रेडिट साइड पर लिखनी होती हैं। अब अगर हमने क्रेडिट सेल्स की, कैश रिसीव किया ड्यूरिंग द ईयर, कुछ बैड डेट्स भी हुए, कुछ क्लोजिंग बैलेंस है, तो इसका मतलब ओपनिंग बैलेंस ऑफ डेटर भी कुछ मौजूद होगा। चलो अगर नहीं भी आया तो हम टी अकाउंट बनाकर तसल्ली कर लेते हैं, अगर हुआ तो बैलेंसिंग फिगर के तौर पर अपियर हो जाएगा, ना हुआ तो जीरो बैलेंस होगा ओपनिंग बैलेंस के तौर पर। तो आइए जी हम डेटर्स का टी अकाउंट बनाएं। बैड डेट्स हैं 140 रुपीज के, जो कि डेटर से हम रिकवर नहीं कर सके। डेटर्स का अकाउंट जो नजर आएगा इस क्वेश्चन की वर्किंग में हमें, वो कुछ यूं होगा कि ओपनिंग बैलेंस ऑफ डेटर हमें मालूम नहीं, इसलिए हमने ब्लैंक स्पेस छोड़ दी उसकी जगह पर। हाँ क्रेडिट सेल्स क्वेश्चन में मौजूद हैं। क्वेश्चन में देखिए क्रेडिट सेल्स कितनी दी हुई है 41,000 की, वो हमने डेटर्स की डेबिट साइड पर लिख दें, और कैश रिसीव फ्रॉम डेटर्स क्या दिए हुए सवाल में देखते हैं, यस 37,900 ये हमने यहां पर पुट कर दिए, 37,900 डेटर्स की क्रेडिट साइड पर। اب کم از کم مجھے یہ تو بتانے کی ضرورت نہیں ہونی چاہیے اسٹیج پر کہ کیش ریسیو فرام ڈیٹرز ڈیٹرز کی کریڈٹ سائڈ پر لکھے جاتے ہیں, یہ تو بیٹا آپ کو معلوم ہونا چاہیے. اگلی بات بیڈ ڈیٹس 140 روپیز, یہ کوشچن میں لکھے ہوئے ہیں, وہاں سے ہم نے اٹھائے اور ڈیٹرز کی کریڈٹ سائڈ پر لکھ دیے کیونکہ اس کی وجہ سے بھی ڈیٹرز میں کمی واقع ہوتی ہے. اور ڈیٹرز کا کلوزنگ بیلنس یہ بھی سوال میں موجود ہے 9160, یہ ہم نے ڈیٹرز کے اکاؤنٹ میں لکھا اور یوں ڈیٹرز کی کریڈٹ سائڈ کا ٹوٹل بن گیا 47,200 روپیز. اب ڈیبٹ سائڈ پر اکیلی ایک فگر ہے سیلز کی 41,000. 47,200 میں سے جب 41,000 نکالا تو بیلنسنگ فگر اوپننگ بیلنس آف ڈیٹرز کی آ گئی 6,200 روپیز کی. لے جی, یوں ڈیٹرز کے اکاؤنٹ نے ہمیں اوپننگ بیلنس دے دیا ڈیٹرز کا. اب جب اوپننگ بیلنس آف ڈیٹرز ہمارے پاس آ گیا تو اس کا استعمال کیا ہے, برانچ کے اکاؤنٹ میں ڈیبٹ سائڈ پر اسے ہم نے لکھنا, کیونکہ برانچ کے اکاؤنٹ کی ڈیبٹ سائڈ پر تمام اوپننگ بیلنس آف ایسٹس لکھے جاتے ہیں. تو اب ہم سولوشن کو دیکھیں گے جس میں برانچ اکاؤنٹ کیسے بنا اس سوال کا وہ ہمیں نظر آئے گا. آئیے سلائیڈ پر چلتے ہیں. لیں جی, یہاں پر اب ہمارے پاس اوپننگ سٹاک سوال میں موجود 24,000 نظر آ رہا ہے, ڈیٹرز 6,200 ہماری ورکنگ سے آ گیا یہاں پر, اور کیش سینڈ ٹو برانچ فور ایکسپینسز 10,400 سوال میں بتایا ہوا تھا بھائی, وہاں سے پک کیا اور یہ لکھ دیا ہم نے یہاں پر, اور گڈ سینڈ ٹو برانچ 33,600 یہ بھی کوشچن میں موجود تھا, وہاں سے ہم نے پک کیا اور یہ آپ کو بتا چکا ہوں کہ یہ ہمارے فریش کیپیٹل کنسیڈر ہوتے ہیں. اب جی کریڈٹ سائڈ پر کیش ریسیو فروم برانچ کی بات آئے گی جس میں کہ ہمیں کیش سیلز 17,500 اور کیش فروم ڈیٹرز 37,900 روپیز ریسیو ہوئے. تو یہ جی ٹوٹل کیش ریسیو فروم برانچ ہم برانچ اکاؤنٹ کی کریڈٹ سائڈ پر لکھ دیں گے. اور اب رہ گئی بات کلوزنگ بیلنس آف اسٹاک اینڈ ڈیٹرز کی 18,000 and 9,160. اب بیلنس کیجئے, ہمارے پاس بیلنس آ گیا 8,360 روپیز. یہ ہے جی ہمارا برانچ کا پروفٹ. لیں جی, یہ تو تھا ایک سمپل سا کوشچن جس میں کوئی ایسی کمپلیکس بات چیت نہیں تھی. ہاں, میکسیمم ایک ڈیٹر کا اکاؤنٹ بنانا تھا. اب دیکھیے, ڈیٹر کا اکاؤنٹ بنانا تو آپ کے لیے کمپلیکس نہیں ہے, سمپلی آپ نے ڈیٹر کا اکاؤنٹ بنایا اور ایک بیلنسنگ فگر آپ نے معلوم کر لی اوپننگ بیلنس آف ڈیٹرز کی. آپ کو یہ کوشچن تھوڑا سا کمپلیکس کر کے دیا جا سکتا ہے. وہ کیسے؟ اگر میں یہاں پر ہڈن کلوزنگ لائبلٹی کی بات کرتا, یہ کیسے ہو جائے گا؟ دیکھیے, اگر کیش سینڈ ٹو برانچ فور ایکسپینسز کے بارے میں کہا ہو کہ وہ 100 روپیز ہیں اور ساتھ ہی بتایا ہو کہ ایکسپینسز انکرڈ ان دا برانچ 130 روپیز کے ہیں, تو بتائیے 30 روپیز کہاں گئے؟ صرف اسے سمپل رکھیے گا, جو ایکسپینسز اس سال سے متعلق ہیں یا ایکرول کانسیپٹ کے مطابق جو ایکسپینسز بنتے ہیں وہ 130 روپیز کے ہیں, اور کیش سینڈ فور ایکسپینسز 100 روپیز کے, تو 30 روپیز کہاں گئے؟ وہ 30 روپیز ڈیفینیٹلی ہمارے ایکسپینسز اوئنگ ہیں, ایسا ہے کہ نہیں؟ تو یہ ایک کمپلیکس بات آ جائے گی. تو وہ 30 روپیز جو ایکسپینسز اوئنگ ہوں گے اس کو آپ کہاں لکھیں گے؟ کلوزنگ لائبلٹی کے طور پر, جیسا کہ میں نے انیشیلی ایک فارمیٹ آپ کو دکھایا تھا. آپ دوبارہ اس فارمیٹ کو دیکھ لیجئے, اس میں آپ دیکھ رہے ہیں کہ کلوزنگ ڈیٹ پر آپ کو ایک آؤٹ اسٹینڈنگ ایکسپینس کی لائبلٹی نظر آ رہی ہے ڈیبٹ سائڈ پر. یہ وہ ہے جس کو کہ ابھی میں نے بتایا کہ اگر 100 کیش بھیجا ہوتا ایکسپینسز کے لیے اور ایکسپینسز کوسچن کہہ رہا ہوتا کہ 130 روپیز کے ہیں, تو 30 روپیز اس کا مطلب ہے اسٹل پیبل ہے, آؤٹ اسٹینڈنگ ہے, وہ 30 آپ کلوزنگ لائبلٹی کے طور پر لکھیں گے. اب اتنی سی اکاؤنٹنگ سینس تو آپ کے پاس موجود ہونی چاہیے اس سٹیج پر. اسی طرح سے سپوزلی اگر کوشچن کہتا کہ ہم نے 100 روپیز کیش بھیجا جبکہ ہمارا اس سال کا ایکسپینس 80 روپیز کا ہے, تو وہ 20 روپیز کیا ہوتے؟ ٹھیک کہا آپ نے, بالکل ٹھیک کہا, وہ پری پیڈ ایکسپینس ہوتے. اور پری پیڈ ایکسپینس کیا ہے؟ کلوزنگ ایسٹ. تو کلوزنگ ایسٹ کہاں جائے گا؟ کریڈٹ سائڈ پر. سمجھ آ گئی نا بات کی؟ تو یہ کمپلیکسٹیز چھوٹی چھوٹی اس کوشچن کے اندر ایگزامینر پوچھ سکتا ہے آپ سے. لیں جی, آئی ڈو بلیو کہ آپ کو برانچ اکاؤنٹنگ سے متعلق ایک ڈیپینڈنٹ برانچ کا پروفٹ ڈیٹر سسٹم کے تحت کیلکولیٹ کرنا آ گیا, ٹھیک ہے, جس میں کہ سنگل انٹری سے ہم نے مدد لی تھی. اور سنگل انٹری کا کون سا اصول؟ وہی والا, کلوزنگ کیپیٹل پلس ڈرائنگ مائنس اوپننگ کیپیٹل مائنس فریش کیپیٹل از اکول ٹو نیٹ پروفٹ. ٹھیک ہے, باتیں آسان ہیں اگر اس کو کوریلیٹ کر کے چلیں, مشکل ہیں اگر کسی ڈپریشن کے تحت اس کو سیکھنے کی کوشش کریں. جی, مجھے آپ اجازت دیجئے, انشاءاللہ تعالی نیکسٹ لیکچر میں میں نے آپ کو فائنل اکاؤنٹ سسٹم کے تحت کوشچن سالو کرنا بتانا ہے, یعنی کہ اسی کوشچن کو میں آپ کو بتاؤں گا کس طرح سے ہم انکم سٹیٹمنٹ کے ذریعے سے نیٹ پروفٹ کیلکولیٹ کرنے کے لیے استعمال کریں گے. اوکے جی, اللہ حافظ.